मतलब उनकी तकबार फरा का ये आलम था। तो बाबा जी ने जब ये कहा, तुम दौड़े दौड़े गए, बाबा जी का बैग जाके देखा, उसमें एक तैमन और एक कुर्ता पड़ा था, एक उन्होंने पहना, तुम बड़े खुश खुश वापस आए। बाबा जी पता चल गया आप ही सही सूफी हैं। कहते कैसे पता चला? कहते एक जोड़ा आपका पड़ा है। कहते सूफी मैं नहीं हूँ, सूफी हजरत काजी साहब लेटी वाले। वो एक तैबंद और एक कुर्ता पहनते हैं, जब उन्होंने कुर्ता धोना होता है तो तैबंद बांध लेते हैं, और तैबंद धोना होता तो कुर्ता बांध लेते हैं। उन्होंने आज तक दूसरा लिबास रखे नहीं थे सूफी, तो वो है, मैं तो एक लिबास साथ रखता हूँ। तो आप बताएं कि इतने मुश्किल मिजान हमारे बुजुर्गों तो नहीं रखे।
ये बहुत ही अपने हजरत जी माशाल्लाह जो ये शहर में जंगल ले आए,
शहर में अल्लाह ताला ने
जंगल ले आए, वरना ये चीज है जंगल की।
अच्छा, जितने बुजुर्ग थे ना, बुजुर्ग साथी काफी थे, वो अपनी बुजुर्गी के मुगालते में रह गए, उन्हें समझ नहीं आ सकी बात। ये बात सिर्फ हजरत बाबा जी को समझ में आई। हजरत बाबा जी भी उन बुजुर्गों में से एक बुजुर्ग थे। देखिए, इस रास्ते में दो चीजें होती हैं कि एक शख्स डिप्टी कमिश्नर है, कलेक्टर है किसी इलाके का, और एक आदमी उसने पीएचडी की हुई है, भाई क्वालिफिकेशन तो पीएचडी वाला आला है, लेकिन वो आदमी चाहे ग्रेजुएशन करके डीसी लगाए, वो उस इलाके का मनसब तो उसके पास है, वो ताकत तो उसके हाथ में। बैन ही इस तरह ही होता है कि शेख जिस बंदे को अपॉइंट कर देता है वो डीसी है, वो कमिश्नर है, वो मनसब है उसके पास। अब उसके मुकाबले में हो सकता है बाबा जी जकाय साहब की मनाजिल कहीं ऊंची हो, इसका कोई प्रेडिक्शन नहीं है, लेकिन अपॉइंटेड कौन है? अब हजरत किसी को अमीर मुकर्रर करते हैं, ये बिल्कुल हाल की बात बता रहा हूँ। खुर्शीद साहब अमीर है हमारे, वो खलीफा नहीं है। बहुत लोगों को डाउट है, वो ऐसे डिवोटेड शख्स है कि कितनी जमातों के उमरा उनके शागिर्द हैं, जो महबूब इलाही साहब वफात पा गए उनके जाती शागिर्द, और ऐसे आप गिन सकते हैं कि बड़े बड़े लोहाम जो हैं वो उनके शागिर्दों के। और उनको बनाने की वजह हजरत ने मैंने घर पूछी कि कोई शख्स ही बता सकता है कि मैंने खुर्शीद साहब को अमीर को बनाया? सिर्फ मिन्हाज साहब ने इसका सही जवाब दिया, हम सब नहीं जवाब दे सके कि वो कराची में पहले अमीर होते थे हजरत शेख मुकर्रम के जमाने में, वहां से उनको डेपुटेशन मिल गया जिद्दा का, तो वो जिद्दा चले गए तो हजरत ने उनको जिद्दा का अमीर बना दिया, तो वहां से जब वापस आए तो महबूब अलैहि साहब को तैयार करके, तो जब ये वापस आए तो अभी तो ये यहाँ पे हर जगह अमीर मुकर्रर थे, तो किसी अमीर को हटा के थोड़ी अमीर बनाना था। अब खुदा की शान ये अमीर रावलपिंडी के हजरत ने बरतरफ कर दिया, अब उनकी जगह खाली थी। तो खुर्शीद साहब कहते हैं कि मुझे फोन आया जब हजरत का कि खुर्शीद आप रावलपिंडी की जमात संभालो, तो कहते हैं मैंने सोचा कि ये हजरत ने बहुत बड़ी जिम्मेदारी मेरे ऊपर डाल दी है, क्योंकि अब्दुल गफूर साहब का जमाना आपने नहीं देखा, हमने देखा। नंबर एक, वो बेहतरीन साहिब कशफ थे। नंबर दो, वो बोलते क्या थे, इंतहाई आला बयान करते थे, उनको बयान पर बड़ी कुदरत थी। नंबर तीन, वो इंतहाई आला मुंतजम थे। नंबर चार, वो बेहतरीन तबाख थे, देखे खुद पका लेते थे, एक से एक आला मकड़ी हलवा तो चावल, ये सारे पता है इनको। अब इतनी सफात जिस बंदे के अंदर हो और उसकी जगह आपको कोई अपॉइंट करे तो एकदम फिक्र तो हो गए। तो खुर्शीद साहब, मैंने कहा मैं तो बड़ा मतलब पिछली सफों में रहने वाला बंदा हूं, मैं कैसे वो काम अंजाम दूंगा? कहते आज आप देखें जमात उससे कितने गुना बढ़ चुकी, जब तो ओवरसीज की जमातें नहीं थी, और काम कितना बढ़ चुका है। अब आप भी बता दें कि अब तंजीम उससे बेहतर है, अब काम उससे बेहतर है, क्योंकि मैं अगर ये समझूं कि मैं कर रहा हूं तो मेरे से बड़ा आमक कोई नहीं होगा। ये हजरत ही तो कर रहे हैं। कहते जब हजरत ने मेरे सर पे हाथ रख दिया काम होना शुरू होगी, मेरे अंदर सलाहियत नहीं थी, सलाहियत पैदा होनी शुरू होगी। तो अपने आप को ना देखें, देखें कौन लोग हैं जो आपको डेलीगेट कर रहे हैं, कौन है जो आपसे काम लेना चाह रहे हैं। आप काम करने वाले बने, काम हो जाएगा, और अगर आप नहीं करेंगे तो अल्लाह ताला किसी और से ले लेंगे।
हजरत जी के साथ मैं जीती जागती एग्जाम्पल, ना मैंने कुरान सही तरीके से पढ़ा, ना मुझे हदीसों का मालूम, ना मुझे कुरान के मायने का मालूम, लेकिन जो कुछ भी मैंने सीखा और जो कुछ भी इस जबान पे आता है वो हजरत जी की बदौलत उनकी तवज्जो से। वहाँ पे बैठा दो मुझे, एक घंटा बिठा दो, लेकिन अल्लाह ताला खुद ही डालते रहे, खुद ही आता रहता। एक दिन मैं बैठा हुआ था, अभी पिछले दिनों की बात है, जब हजरत जी आते थे कैनेडा में, तो मैंने हजरत जी से सवाल कर बैठा कि हजरत जी अपनी जमात में मनसब के लोग हैं कोई है, तो हजरत जी ने जवाब दिया कई। क्या जवाब दिया? कई। तो इंसान है, इंसान को लालच तो होती है। जमात का मैंने पूछ लिया, इट इज वेरी वाइड। तो मैं बोला हजरत जी कैनेडा की जमात में है कोई? बोले हाँ। फिर मैंने पूछा, मेरी पूछने की बहुत आदत, मैंने पूछा हजरत जी क्या ये हो सकता है कि कोई मनसब का मालिक हो, मनसब पे हो और उसे ना मालूम हो, अल्लाह उससे काम ले रहे हो? बोले जी हाँ, बहुत से आपकी जमात में ऐसे हैं कैनेडा के। तो अल्हम्दुलिल्लाह ये सुन के खुशी हुई, एक तरीके से दिल खुश हुआ इस तरीके से कि ये जमात इंशाल्लाह हक की है और हक पे रहेगी तब तक दुनिया में है, और इंशाल्लाह आखिरत में जाकर तो हमको अल्लाह ताला दिखाई देगी, क्योंकि जो हिसाब होगा वो जमात के साथ होगा।
वो कल जो सभी सब बात हो रही थी वो बात तो दूसरी तरफ चली गई। मैं अर्ज कर रहा था उस वक्त कि दलाइल उसलूक जब हजरत शेख मुकर्रम ने लिखी है तो हजरत बाबा जी जो कि पुराने शागिर्दों में से हैं, उन्होंने मुताला फरमाया, हजरत बाबा जी की खिदमत, उनके हजरत शेख मुकर्रम की खिदमत में गए और अर्ज किया कि मुझे आपका मनसब पता चल गया। कहते वो कैसे पता चला? कहते कि आपने खुद ही तो लिख दिया है कि कुतुब इबादत मनसब के जो शागिर्द होते हैं वो ख्याल ना करे, तवज्जो ना करे, किसी को ना कहे, तो उसका उसका जो शागिर्द है वो जिसको जाके सातों लताएफ बताएगा लताएफ चलने शुरू हो जाएंगे। कि क्या ऐसा नहीं है? हमारे जो आपके जो शागिर्द हैं वो आपकी इजाजत लेते हैं, क्योंकि आपने तो इसने आम दिया हो तो इसने आम वो ही दे सकता है जिसके शागिर्द उसकी इजाजत के, क्योंकि वो आपने तो कहा है तुम पीर हो, तुम जिसको सिखाओ, कहते हैं लोग तो मुरीद करते हैं, मैं पीर करता हूँ, जिसको आप सिखाओ लताएफ वो उसको आगे सिखाए। और दूसरे सिलसिले में तो मैं रात यही बात कर रहा था ना कि कोई बता दें कोई एक वाहिद शेख ऐसा हो जो ये इजाजत भी देता हो कि एक लतीफा कोई और करवा दे, अनलेस कि वो किसी को खलीफा बनाए अपना, वरना आम
साथी को बना के भी कहाँ सिखाया
जी?
खलीफा बना के माँ जकरिया के जितने भी खलीफा हैं, बहुत सारे खलीफा बने
जी जी, किसी को लतीफा बताने की इजाजत
नहीं, किसी को लतीफा ही नहीं, मानो खुद खलीफा का ही नहीं।
लेकिन मैं कह रहा हूँ कि चले वो हो सकता है, अगर मालूम भी हो तो वही बता रहा है ना जो अपॉइंटेड बंदा है, लेकिन यहाँ तो कोई अपॉइंटमेंट है ही नहीं। इधर तो हर बंदा कोई क्वालिफिकेशन नहीं चाहिए, क्योंकि वो इस नाम को इतना आम कर देना चाहते हैं, और ये कर कौन सकता है जिसके अंदर रूहानी ताकत हो? वो रूहानी ताकत हजरत ने दलाल उसलूक में लिखा है कुतुब इबादत बारे में होती है। तो वो हजरत बाबा ने कहा मुझे आपका मनसब पता चल गया, वरना हजरत ने तो कभी इजहार नहीं फरमाया कि उनका मनसब जो है कुतुब इबादत है। अब ना ये किसी की हिम्मत ही जाके, वो भी उनकी फ्रैंक ने अपनी हजरत बाबा जी की उसी तरह थी ना जिस तरह आपकी हजरत के साथ तो वो ऐसी बात आ रही कर लेते थे जाके, बल्कि मिलास से बता रहा
था। हजरत जी का मनसब पूछा आपने अबू से? नहीं पूछा, पूछ लो, शायद बेटा पूछे तो बाप मना ना करे।
2006 में अब तो मेरे ख्याल जो जमात उम्र पे गई थी सबको ही पता है, उस वक्त हजरत सदीक के
मनसब ये नहीं थे ना बेचारे, ये तो पैदा भी नहीं हुए थे उस
वक्त। नहीं 2006 में ये जमात में तो थे हमारे हजरत। मुझे एक चीज का तो पता है कि जब ये डिफरेंसेस आए ना जमात में, तो मैंने हजरत से अर्ज की कि अब मनसब जो है वो किसके पास है, मतलब डिफरेंसेस तो बाद में, कहते कि मनसब गया तो मौलवी अकरम के पास ही था। उसने खुद एतराफ़ किया इस बात का, इसलिए कि हमने इतफाक कर लिया था, जब हमने इतफाक कर लिया तो कुतुब इबादत का मनसब मौलवी अकरम के पास था, लेकिन जब मौलवी अकरम ने इख्तलाफ किया हजरत शेख मुकर्रम की नसीहत से तो ये मनसब उसके पास से खत्म हो गया। लेकिन जब साहिब मनसब से मनसब जाता है तो उसको 6 महीने से साल तक रखता है कि रूह गिरती है आहिस्ता आहिस्ता उस मकाम से, तो काफी देर इस भूल में ही रहता है, इस गलती में रहता है कि मेरा तो कुछ हुआ ही नहीं, میں نے کچھ غلط کیا ہی نہیں. اور جب ادراک ہوتا ہے اس وقت تک اتنا نقصان ہو چکا تھا, اب نقصان کا اعتراف بھی نہیں کر سکتا بندہ. تو پھر ہم نے گمان کیا, کیونکہ گمان کس سے کیا, ابھی پوچھا تو نہیں ڈائریکٹ حضرت سے, کہ حضرت شاہ صاحب نے ہمیشہ حضرت بیگ صاحب کو آگے رکھا. اس کا مطلب یہ ہے کہ اب قطب عبادت کا منصب حضرت کے پاس تھا. تو 2006 تک تو یہ قطب عبادت کا منصب حضرت کے پاس تھا, اور منصب جو ہے وہ قطب عبادت کو معمولی منصب نہیں ہے. صدیق تو پورے عالم میں گنتی میں پائے جائیں گے, حضرت بکر صدیق رضی اللہ تعالیٰ عنہ کے بعد گنتی کے صدیق ہیں, جن میں حضرت شیخ مکرم وفات سے پہلے صدیق کے منصب پہ تھے. اور حضرت کے بارے میں حضرت نے خود نہیں کہا اور نہ ہم نے جسارت کی ہے, لیکن جو جتنے صاحب کشف ساتھی 2006 میں موجود تھے وہ کہتے ہیں کہ وہاں یہ منصب صدیق کا حضرت کو عطا فرمایا گیا. بلکہ ایک گمان غالب یہ ہے کہ جو مسلسل پے در پے بیماریاں آئی ہیں حضرت پر, بھی اس طرح بیماریاں آئی تھیں, یہ اس اتنے بڑے منصب کے تقاضے بڑے اونچے ہوتے ہیں, اور پورے بھی کرنا انہی لوگوں کا حوصلہ ہے. جسے کہتے ہیں نا اونٹوں کا بوجھ اونٹ ہی اٹھایا کرتے ہیں, یہ ہمت انہی کی ہے. اب آپ دیکھیں گے حضرت
صدیق کا منصب جو ہے وہ ڈورمنٹ ہو جاتا ہے,
ختم ہے, اس کے اوپر تو منصب ہی کوئی نہیں ہے.
نہیں جیسے فار ایگزامپل صدیق کا منصب ملا فلاں شخص کو, ان کی ایج پوری ہوئی اور ان کا انتقال ہو گیا, پھر ضروری نہیں ہے کہ فوراً صدیق اپوائنٹ ہو جائے, وہ چلتا رہتا ہے چلتا رہتا ہے چلتا رہتا ہے, جب بھی اللہ کی مرضی ہے پھر واپس وہ منصب شروع ہو.
وہ جو حضرت منصب ہے نا وہ صرف یہ نیچے کے منصب ہیں, جیسا ابدال ہے کہ وہ ہر وقت میں موجود رہتے ہیں, ایک ابدال فوت ہوتا ہے دوسرا ابدال فوراً ریپلیسمنٹ ہو جاتا ہے, لیکن یہ باقی جو اونچے مناصب ہیں غوث ہیں کتب ہیں یہ جب چاہیں اللہ تعالیٰ پیدا کر دیں جب چاہیں نہ پیدا کریں. غوث بذات خود بہت بڑا منصب ہے, اور ہماری جماعت میں ہر وقت پتہ نہیں کتنے غوث رہے ہیں. لیکن یہ حضرت کہتے ہیں کہ فرق دیکھنا چاہیے کہ جس طرح ایک ڈی سی جو تھا آج سے 900 سال پہلے سے ایک آج ڈی سی ہوگا, اب دونوں میں فرق تو بڑا ہوگا, اور اس وقت یہ چیز کمانی کتنی مشکل تھی, اور آج تو ہمارے شیخ نے فیض عام لگا دیا نا دریا بہ رہا, لیکن اس کو سنبھالنا کتنا مشکل ہے. اب مولوی سلمان جب گرا ہے تو وہ کس منصب پہ ہوگا سوچیں, کچھ بھی نہیں, تو غوث کا منصب تو ان کے پاس ہو گئی لیکن ایمان تک نہیں سلامت لے کے گیا, کیونکہ جب شیطان دھوکہ دیتا ہے.
یہ جو ہم دیکھ کے آئے, میں نے کہا پرسوں یہ احمد جاڑ کب سے اس کے شیخ محنت کر رہے ہیں, کب سے ان کے شیخ محنت کر رہے ہیں, اور پھر اس کو ہینڈ اوور کر کے گئے, یہ کب سے محنت کر رہا ہے اور خالی آدھی حد تک کے مقام پر.
اچھا یہ بات حضرت جی نے شاید فرمائی ہے, آپ نے سنی ہو کہ بڑے حضرت جی نے تذکرہ کیا تھا کہ ہمارے سلسلے کا کوئی بندہ انڈونیشیا میں ہے, اب جا کے وہ ان کے
ڈسکلوز ہوا. ایک حضرت یمن میں غالبا کہا تھا, دو اور جگہ ذکر ہوتا ہے کہ انڈونیشیا کے پاس ایک یمن میں کوئی ہے.
یہ وہ
اپنی وہ نشانی بتائی تھی حضرت جی نے کہ پہاڑی کے اوپر ہوں گے اور جو ہے وہ اس قسم کا ہی ذکر کرتے ہوں گے اور بہت کثیر تعداد ہوگی. تو یہ تو ابھی دیکھ کے جو حضرت جی کی باتیں جو وہاں دیکھ کے آیا میں, جہاں پہ مرکز بننے والا ہے وہ واقعی پہاڑی ہے اوپر جا کے,
اور پہاڑی پہ ہی تھے وہ.
ہاں اور اس بار جو ہے وہ بولتے ہیں کہ نیکسٹ ایئر تک جو ہے ان کے مریدین میں سے لاکھ ہو جائیں گے, لاکھ بولا
10 سال میں 10 لاکھ سے زیادہ ہو جائے 10 لاکھ 10 سال
کی اس میں 10 لاکھ, تو وہاں پہ
80,000 تو اس وقت ہی موجود ہے. لیکن ہم دعا یہ کرتے ہیں اللہ تعالیٰ ان کو استقامت عطا فرمائے. جو سب سے خطرہ ہوتا ہے نا اس راستے میں, جو تیسری چیز حضرت بابا جی نے فرمائی کہ خلق کی رجوعات, اس میں اپنے آپ کو بچا کے سنبھالنے رکھنے کی بڑی ضرورت ہوتی ہے. جب خلق کی رجوعات تو حضرت جی کی طرف بھی ہے, لیکن حضرت جی اس کو جس طرح ہینڈل کر رہے ہیں وہ صلاحیت تو خال خال ہے نا ہم لوگوں
کو, وہاں پہ اصلاح کی ضرورت ہے انشاءاللہ. یہ کام جھٹ مانگنی پٹیا والا نہیں ہے, آپ بچپن سے جو ہے اللہ ہو اللہ ہو اللہ ہو اور کلچر لے کے چلے ہیں, وہ کلچر کو جا کے اوور نائٹ چینج کرنا امپاسبل.
اچھا وہ جہانی طور پہ بھی اللہ ہو کے زبے لگا رہے
ہیں, ہاں
ابھی بھی لگا رہے ہیں,
ابھی ہر نماز کے بعد میں نے آپ کو کہا, ابھی کہا تھا میں نے کے جو ہے نماز کے بعد ان کی ضرب لگ گیا. لیکن آپ فوراً جا کے اور چھین لیں اس چیز کو, اشرف بھائی یا صدیقی صاحب یا کوئی بھی جائے,
وہ
ڈائجسٹ نہیں کر پائے.
جیسے اضافہ آپ انہیں آج سمجھائیں گے اضافہ, وہ کہیں گے آپ ہی نہیں ٹھیک, کچھ بچ نہیں جائے گا. اب ان کو اپنے فولڈ میں لانا ہے تو یو ہیو ٹو ورک سلولی. یہ تو درست ہے, مسلحت کے خلاف ہے.
اور اسی لیے میرے کو یہ لگتا ہے کہ اپنے پاکستانی اکابر کو وہاں آنے کی اجازت نہیں ہے, اللہ کی طرف سے ہی ہو رہا ہے. یعنی وہ تو پوری کوشش کر رہے ہیں, ویزا لینے کی تیاریاں ہیں یہ, لیکن اللہ تعالیٰ نے جو ہے وہ روکا ہوا ہے, کیونکہ آہستہ 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 ان شاء اللہ
وہ اسٹیج پہ آ جائیں گے,
وہ اسٹیج پہ آ جائیں گے کہ پھر جو ہے وہاں سے اسٹیپ لے کے چلے آگے.
اصل کہ وہاں پہ ان کو بینیفٹ یہ ہے, خاص کر احمد جہرو کو, کہ وہ ایک وہ سوسائٹی جو ہے جو ان کا کلچر اس میں رسپیکٹ لیول بڑی ہائی ہے, اور میرے خیال سے کافی حد تک آنیسٹی اور ڈیسنسی دونوں چیزیں ہیں. تو یہ تو چھیننے والی بات نہیں ہے, کوئی قبضہ کرنے والی بات نہیں ہے کہ کوئی کہ حضرت وہاں پہ ہیں یہاں پہ میں اپنا قدر جماؤں گا, کوئی ایسا کانسیپٹ میرے خیال سے نہیں ہے وہاں پہ.
ذکر تو میں نے کرایا ہے نا وہاں پہ, ایک بار مجھے نہیں کہنا پڑا, ناٹ ون ٹائم, کہ ضبط کرو کھانسی کو, کہ ضبط کرو اللہ کو, کہ آواز نہ نکالو, ناٹ ون ٹائم. اور اس تیزی سے ذکر کرتے تھے آپ نے بھی دیکھا,
جبکہ وہ
ذرا بھی سست نہیں ہے,
آدھی تھے اس کے دوسرے ذکر,
برابر کیا
اس کے باوجود
ضرب کے اوپر ضرب, ضرب کے اوپر ضرب.
اچھا مطلب اب وہ دونوں طرح ذکر کر رہے ہیں, جاری بھی کر رہے ہیں اور فرض بھی کر رہے ہیں.
اور جب میں ذکر کرا کے کھڑا ہوا تو ہم لوگ گاڑی میں جا رہے تھے, تو ہم جھاڑو بولتا ہے کہ ڈیڈ یو سی, اپنی زبان میں وہ لڑکے کو بتاتا کہ ان کو بتاؤ کہ میں نے زیادہ ٹرانسلیٹ نہیں کیا جب یہ ذکر کر, پہلے عبید القادر نے کرایا تھا, پھر کچھ لیٹ ہو گئے وہ, تو میں نے کرایا کہ آپ نے جب ذکر کرایا تو میں نے ٹرانسلیٹ نہیں کیا کچھ, مجھے ایسا لگ رہا تھا کہ جیسے کہ جو ہے وہ آپ کی بات سمجھ رہے ہیں. یہ کہا نا, تو یہ چیز جو ہے یہ توجہ جس کو کہتے ہیں, یہ توجہ یہ جو ہے وہ حضرت جی پیچھے سے اپنے اوپر توجہ لگائے. اس لیے شیخ اگر کہہ دیں یہ چیز, فار ایگزامپل کافی بار جو ہے فون پہ دور کی ڈسٹینس ہے اور حضرت جی نے بتایا کوئی انڈیکیشن ہے یا کوئی آپریٹو انسٹرکشن دی اور اپن صحیح سے نہیں سمجھ سکے اور اپن کرنے لگے الٹا کچھ کیونکہ آواز سمجھ میں نہیں آئی, اس لیے بہت ضروری ہے میں کلیریفائی کرتا ہوں پھر فون کر کے لوگوں کو جو قریب میں ہوں, ایون جو ہیں حضرت جی کے گھر والے ہوں قریب میں تو پھر ان کو پیچھے سے فون کر کے کیا کہہ رہے تھے پوچھ لیتا ہوں تاکہ کلیریفائی ہو جائے بات. لیکن یہ چیز جو ہے یہ انشاءاللہ چار پانچ سال, چار سال اگر ان کے اوپر لگائے جائیں انشاءاللہ. لیکن اوپن مائنڈ پیپل کو وہاں جانا چاہیے, وہاں جانے کے لیے جو ہے وہ ویژن چاہیے, اور ویژن حضرت جی جیسے چاہیے.
لیکن حضرت کوئی ہیلی کاپٹر وغیرہ نہیں وہاں ارینج ہو سکتا جب حضرت جائیں کبھی تو ان کو لے جانے کے لیے؟ میں تو یہ
ہو سکتا ہے, ہو سکتا ہے.
لیکن یہ کہنا کہ وہاں پہ چند چیزیں جو ہیں ان کے فیور میں ہیں بہت بڑی, ایک تو یہ ہے کہ وہ لوگوں کو ذکر کا پتہ ہے,
ان کے وہ بنیاد بنی ہوئی
بنی
ہوئی, آپ نے عمارت کھڑی کرنی ہے.
اچھا دوسرا یہ ہے کہ صرف یہ احمد جارو نہیں بلکہ یقیناً اور بھی ہوں گے, یہ ایک کریزمیٹک ٹائپ کے جو لیڈر ہیں جو کہ ایک کراؤڈ کو بالکل اٹریکٹیو کر دیتے ہیں,
پولر ہے.
ٹھیک ہے, میں نے اب تک اپنے سلسلے میں جتنے لوگوں سے بھی سنا ہے ان میں وہ چیز نہیں دیکھی,
اور ان کی آواز بھی ماشاء اللہ بڑی
آواز کا زر و بم اور یہ. اور حالانکہ اگر دیکھا جائے تو وہ نعیم شاہین پرسنالٹی نہیں ہے, لیکن جو کھڑا ہوتا ہے نا تو اپنی جو اس کا ڈلیوری ہے اس میں بہت نعیم شاہین. اور وہ جس انداز میں اس کا لیکچر اپنا ڈلیور کرتا ہے,
وائس ہی میٹالک ہے ان کی پہلے ہی, جو بات ابھی میں انہوں نے کی ہے اس وقت جو ٹرانسلیٹ کروا رہے
ہیں,
میٹالک وائس ہے. میں اسی کے لیے تو کہہ رہا تھا کہ اس نے کہا تھا وہاں پہ کہ میرے ساتھ پہلی دفعہ کس طرح ہوا ہے, اور پھر اب یہ دوسرا واقعہ نا اس نے اپنا سنایا تھا جو مکی صاحب پہلے سنا چکے تھے, وہی واقعہ وہ عربی میں سنا رہا تھا اور اس کو ٹرانسلیٹ جس کو علامہ صاحب کر رہے تھے کہ وہ واقعہ یہ تھا کہ اس بار جب گیا. اب دیکھیں شیطان کس طرح شکار کرتا ہے, اب پوری جماعت ہو آئی, حضرت صدیقی صاحب بھی ہو آئے اور کون کون سے بزرگ پچھلے سال آپ کے پاس گئے تھے. اب جو اس بار عمرے پہ گیا ہے وہ تو عمرے پہ گیا ہے تو کہتا ہے میں نے جب عمرے کی نیت کی ہے تو میں نے نیت کی ہے حضرت ابوبکر صدیق رضی اللہ عنہ کی طرف سے, کیونکہ وہ ہمارے سلسلے کے سب سے بڑے کہ ان کے سال ثواب سے, اور وہاں یہ میں نے دعا کی مسجد تنعیم میں جب میں نیت کر کے چلا ہوں کہ اگر یہ سلسلہ حق ہے تو مجھ پہ کھول دے. ابھی اس کو اسی لیے آپ سے بار بار عرض کرتا ہوں کہ یہ اشکال ایسی چیز ہے کہ اس کا دور ہونا بڑا ضروری ہے. اب ان کی بنیاد اتنی بنی ہوئی ہے, اتنے عرصے ذکر کر رہے ہیں, اب اشکال کس چیز کا تھا ان کو, لیکن شیطان پیچھے چھوڑتا نہیں
چھوڑتا نہیں.
کہتے وہ اب مکی صاحب کو بلایا ہوا تھا, انہوں نے ذکر کرنا تھا ان کے ساتھ جس ہوٹل میں یہ ٹھہرے ہوئے تھے. جب ذکر کیا ہے تو مکی صاحب نے ذکر کروایا تو اس کے بعد اب ان کو کیا پتا مکی صاحب اس کا کیا پروگرام تھا, اس نے کیا سوچا تھا. تو اس کے بعد کہتا ہے کہ حضرت بکر صدیق رضی اللہ عنہ مجھے نظر آ گئے, اب پتہ لگ گیا سلسلہ آ کے. تو ماشاء اللہ بڑی جلدی پتہ لگا تمہیں سلسلہ آ کے. تو پھر انہوں نے کہا کہ تم یہ کام کرنا کہ جب اب جاؤ گے مدینہ منورہ تو پہلا کام یہ کرنا کہ جب روضہ اطہر پہ حاضری دو تو مشائخ کا نام لے کے ان کی طرف سے سلام عرض کر. تو یہ اس نے پھر وہاں سے فون کر کے مکی صاحب کو بتایا کہ مجھ پہ جو پھر شفقت آپ صلی اللہ علیہ وسلم کی طرف سے ہوئی ہے اس کا آپ لوگ اندازہ ہی نہیں کر سکتے. اب جی اتنی چیزیں جب واضح ہیں, اب اس کے باوجود اگر آپ کو کلیئرٹی نہیں آتی تو یہ کلیئرٹی مل جانے پہ اللہ آتی ہے. حالانکہ وہ جب پچھلی دفعہ آیا تھا اجتماع میں تو وہاں جا کے آیا جہاں سے شیخ مکرم کی قیام گاہ تھی, جہاں سے ذکر کروایا کرتے تھے, اور وہاں سے بڑا متاثر آیا. پھر اس نے خود اپنی کیفیات بیان کی کہ حضرت اپنے برزخ میں اپنی قبر مبارک میں کیا بات فرما رہے ہیں اور کیا انہوں نے کہا ہے حضرت بیگ صاحب کے بارے میں, ساری چیزیں اس نے خود بیان کی. یہ پچھلے سال کے اجتماع میں ہم نے سنی ہوئی, لیکن اس دوران ہاں محمد چارو, اور اس سال میں وہ پھر یہی مراقبہ کر رہا ہے کہ مجھے اس کا تسلی ہو جائے. بالکل اب یہ واقعہ احشام صاحب کا دیکھ لیں آپ, احشام صاحب کو کلیئرٹی تھی تبھی تو تشریف لے گئے تھے وہاں سے بیعت ہونے کے لیے, لیکن یہ پیچھا نہیں چھوڑتا نا, اس کا کام ہی جناب ابلیس کا یہی ہے. اب وہ کہتے ہیں کہ میرے دل میں آنا ڈالنا شروع ہو گیا کہ پتہ نہیں یہ ٹھیک ہے کہ نہیں ٹھیک ہے. حالانکہ ان پہ تو سب سے زیادہ ٹھیک ہونے کا اظہار ہوا کہ اللہ تعالیٰ نے ایک ایسی تکلیف جو کوئی ڈاکٹر ٹھیک نہیں کر سکتا تھا, جو کہ دوائی ٹھیک نہیں کر سکتی تھی, اور وہ اس کو لے کے چل رہے تھے بچپن سے, وہ چشمے صدر میں اللہ تعالیٰ نے ٹھیک کر دی. لیکن اللہ تعالیٰ نے چونکہ ان کو سنبھالنا تھا,
چائے والا نیند آتا ہے
صاحب,
وہ تو کون
کہے مانی بھائی,
نہیں کوئی نہیں ہے کوئی نہیں,
مذاق کر رہے
سونے کا وقت ہو رہا ہے, سونے کا وقت ہو رہا ہے.
چھوٹی ہم وہ بیٹھے ہوئے تھے آسٹریلیا کے ساتھ ہی کچھ بات چیت کرنا چاہ رہے تھے,
یہ مان کر رہے تھے.